पहिलो हुन्ना दुई अध्याय के अरे एक अध्यायको पाँचबाट हामी दुईको एघारसम्म पढ्नेछौँ। अनि जुन समाचार हामीले उहाँबाट सुनेका छौँ र तिमीहरूलाई सुनाउँछौँ त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन। उहाँसँग हाम्रो सङ्गति छ भने हामी बन्छौँ, तर अन्धकारमा हिँड्छौँ भने हामी झुट बोल्दछौँ र सत्य काम गर्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एकअर्कासँग हाम्रो सङ्गति हुन्छ र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। हामीले आफ्ना पापहरू स्वीकार गर्यो भने हामीलाई हाम्रो पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वास योग्य र धर्मी हुन्छ। हामीले पाप गरेको छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछौँ र उहाँको वचन हामीमा छैन। दुई अध्यायको एक पद, मेरा साना नानीहरू हो, तिमीहरूले पाप नगर भने म यी कुराहरू तिमीहरूलाई लेख्दछु, अनि कसैले पाप गर्यो भने पिताको साथमा हाम्रा एकजना वकिल हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्ट, अनि उहाँ हाम्रा पापहरूको निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रो निम्ति मात्र होइन तर सारा संसारका पापहरूको निम्ति पनि। अब तीन पदबाट, अनि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ भने यसैबाट हामी उहाँलाई चिन्ता रहेछौँ भनी हामी थाहा पाउँछौँ। जसले म उहाँलाई चिन्छु भन्छ र उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन त्यो झुट हो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ साँच्चै उसैमा परमेश्वरको परमेश्वरको प्रेम सिद्ध भएको छ, यसैबाट हामी उहाँमा रहेछौँ भनी थाहा पाउँछौँ। जसले म उहाँमा रहन्छु भन्छ ऊ आफै पनि जसरी उहाँ हिँड्नुहुन्थ्यो उसरी हिँड्नुपर्छ। सात पदबाट, भाइहरू हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा लेख्दिनँ तर उही पुरानो आज्ञा जो चाहिँ सुरुदेखि नै तिमीहरूसँग थियो। त्यो पुरानो आज्ञा चाहिँ तिमीहरूले सुरुदेखि नै सुनेको वचन हो, फेरि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दछु जुन कुरा चाहिँ उहाँमा र तिमीहरूमा साँचो ठहरिन्छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अहिले चम्किँदैछ। जसले म ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ त्यो अहिलेसम्म पनि अन्धकारमै छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ ऊ ज्योतिमा रहन्छ र उसमा ठेस लाग्ने कुनै कारण हुँदैन, तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा छ अनि अन्धकारमै हिँड्छ र आफू कहाँ जाँदैछ सो जान्दैन, किनभने अन्धकारले त्यसका आँखाहरूलाई अन्ध पारिदिएको छ। हामीले आज चाहिँ विशेष गरी सातदेखि एघार पदसम्म अध्ययन गर्न लागिरहेछौँ, तर अलिकति अहिलेसम्म अध्ययन गरेको अस्तिको कुरालाई चाहिँ म दोहोऱ्याउँ के अरे छोटकरीमा भन्छु। त्यो के भने हामीले के देख्यौँ भने गएको हप्ता अध्ययनमा कि साँचो गरी उहाँलाई चिन्ने व्यक्ति, साँच्चै मुक्ति पाएको व्यक्ति, साँच्चै जो प्रभु येशूमा छ है, कोही ख्रीष्टमा छ भने, त्यो नयाँ सृष्टि हो, कोही ख्रीष्टमा छ भने साँच्चै छ कि छैन त्यसको जाँच, साँचो विश्वासको जाँच के हो? साँचो विश्वासको जाँच चाहिँ आज्ञा पालन हो भनेर हामीले देख्यौँ, जसले उहाँको आज्ञाहरू पालन गर्छ। आज्ञा पालनले नै साँचो विश्वासी र नामधारी विश्वासीलाई छुट्याउँछ। नामधारी भनेको चाहिँ नाममा मात्र विश्वासी, ऊ भित्र वास्तवमा छैन। अनि आज्ञा पालन गरिरहने, आज्ञा पालन गर्ने आदत भएको व्यक्ति चाहिँ साँचो विश्वासी हो। जो निरन्तर आज्ञा पालन नगरिकन जिउँछ ऊ चाहिँ नामधारी विश्वासी हो। अनि हामीले के पनि देख्यौँ भने गएको हप्ता कि यो आज्ञा पालनलाई चाहिँ कसरी बयान गरेको छ भने ख्रीष्टमा रहनु भनेर बयान गरेको छ। अनि हामीले त्यसको अध्ययन गऱ्यौँ, हामीले प्रभु येशूले चाहिँ ममा रह र म तिमीहरूमा, डाकु बोर्डको उदाहरणबाट हामीले योहन्ना 15 हेऱ्यौँ कि उहाँमा रहिरहनु भनेको उहाँको आज्ञामा हिँडिरहनु, उहाँको आज्ञा पालन गरिरहनु। हामी कसरी उहाँमा रहन्छौँ? आज्ञा पालनद्वारा हो। अनि त्यसैले आज्ञा पालनलाई चाहिँ उहाँमा रहनु भनेर पनि बयान गरेको देख्यौँ। अब चाहिँ हामी आज के हेर्न लागिरहेछौँ भने यो आज्ञा पालनको जाँचको सवालमा चाहिँ विशेष गरी ख्रिस्टको एउटा आज्ञा चाहिँ केन्द्रमा छ, मुख्यमा छ, शिरमा छ। विशेष गरी ख्रिस्टको एउटा आज्ञा, उहाँको धेरै आज्ञाहरू छन्, मैले जे जे तिमीहरूलाई आज्ञा गरेँ ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ भन्नुभएको छ। थुप्रै आज्ञाहरू छन् उहाँको, तर एउटा आज्ञालाई चाहिँ अब मुख्य विषय बनाउन थाल्छ यो हुनाले। अनि त्यो चाहिँ के हो भने विश्वासीहरूले एक अर्कालाई प्रेम गर्नुपर्छ भन्ने आज्ञा, आफ्नो भाइलाई प्रेम गर भन्ने आज्ञा। यो एउटा आज्ञालाई चाहिँ यूहन्नाले चाहिँ अलग्गै लिन्छन् अनि भन्छन् यो जाँचद्वारा नै एउटा व्यक्ति विश्वासी हो कि होइन छुट्टिन्छ भने, उसले आफ्नो भाइलाई प्रेम गर्छ भने ऊ साँचो विश्वासी हो, प्रेम गरिरहन्छ भने, उसले आफ्नो भाइलाई घृणा गरिरहन्छ भने एउटा विश्वासीले घृणा गरिरहन्छ भने ऊ साँचो विश्वासी होइन भनेर। त्यसैले यो चाहिँ अब हामी अध्ययन गर्नेछौँ। अब 7 र 8 पदमा चाहिँ पहिला पढ्दाखेरि चाहिँ हामीलाई चाहिँ यो कुरा के भनिरहेको हुनाले आफैलाई आफ्नै कुरा काटिरहेको जस्तो सुनिन्छ। अनि म पनि अल्मल्लो पढ्थेँ 7 र 8 पढ्दाखेरि, अनि यो पालि केही अध्ययन गरेँ अनि यसको अर्थ चाहिँ बुझ्न वास्तवमा सजिलै रहेछ है। 7 पदमा पढौँ, पहिले योभन्दा 2 को 7 उसले भन्छ भाइहरू हो है, विश्वासीहरू हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा लेख्दिनँ, तर उही पुरानो आज्ञा जो चाहिँ सुरुदेखि नै तिमीहरूसँग थियो। त्यो पुरानो आज्ञा चाहिँ तिमीहरूले सुरुदेखि नै सुनेको वचन हो। 7 पदमा उसले भन्दछ मैले नयाँ आज्ञा लेख्दिनँ, तिमीहरूसँग सुरुदेखि नै भएको त्यो पुरानो आज्ञा हो। तर फेरि 8 पदमा हेर्नुहोस् न यसो भन्छ, फेरि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दछु जुन कुरा चाहिँ उहाँमा र तिमीहरूमा साँचो ठहरिन्छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अहिले चम्किँदैछ। अब कुन चाहिँ हो यूहन्ना भनेर हामीले सोध्नु मन लाग्छ, कुन चाहिँ हो यो नयाँ आज्ञा हो कि पुरानो आज्ञा हो, हामीलाई अलिक प्रश्न भनिदिनु पऱ्यो। अब 7 पदमा उसले भन्छ यो चाहिँ पुरानो आज्ञा हो। अब हामीले सोध्नुपर्छ कुन अर्थमा यो आज्ञा पुरानो हो, अनि उसले नि बताउँछ यो पुरानो आज्ञा चाहिँ सुरुदेखि नै तिमीहरूसँग थियो, तिमीहरूसँग थियो मात्र होइन तिमीहरूले सुरुदेखि नै यो सुनेको हो। तर फेरि 8 पल्ट भन्छ यो चाहिँ नयाँ आज्ञा हो, कुन अर्थमा नयाँ आज्ञा हो, अनि उसले भनेको यो उनीहरूले भन्ने कुरा चाहिँ अलिकति बुझ्न गाह्रो छ। उसले भन्छ चाहिँ यो नयाँ आज्ञा तिमीहरूले लेख्छु 8 पल्ट जुन कुरा चाहिँ यो अर्थमा कि यो चाहिँ अब उहाँमा साँचो ठहरिन्छ, अब तिमीहरूमा पनि साँचो ठहरिन्छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अहिले चम्किँदैछ। अलिकति बुझ्न गाह्रो छ है जस्तो लाग्छ हामीलाई। यो हुनाले अब हामीले सोध्नुपर्छ कुन चाहिँ आज्ञाको कुरा गर्दैछ, कुन चाहिँ आज्ञा, अनि यो पत्ता लगाउन वास्तवमा गाह्रो छैन, पढ्दै जाने 9 पद पढ्ने, 10 पद पढ्ने, 11 पद पढ्ने है, 8 पदमा रोकिएर नबस्ने। अनि यसरी नै हामी बाइबलको अर्थहरू बुझ्छौँ, जब पढ्दै जाँदा बुझिँदैन अझ पढ्दै जान्छ अनि त्यसको अर्थ खुल्न थाल्छ, कि त पहिलाको कुरा पनि अझ माथिदेखि पढ्नु पर्ला। त्यसैले मैले जहिले पनि अगाडिदेखि पढ्दै गइरहेको छु। अब 9, 10, 11 पदमा त हामीले जब पढ्छौँ के भेट्टाउँछौँ, तपाईँहरूले मलाई भन्न सक्नुहुन्छ होला। अब हेर्नुहोस् 9, 10, 11मा पढ्छ, जसले म ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ त्यो अहिलेसम्म पनि अन्धकारमै छ, जसले आफ्नो भाइलाई प्रेम गर्छ ऊ ज्योतिमा रहन्छ, रुसमा ठेस लाग्ने कुनै कारण हुँदैन, तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा छ र अन्धकारमै हिँड्छ, र आफू कहाँ जाँदैछ सो जान्दैन किनभने अन्धकारले त्यसका आँखाहरूलाई अन्ध पारिदिएको छ। कसैले मलाई भन्न सक्नुहुन्छ 9, 10 र 11 पदमा चाहिँ विषय के छ, कुन चाहिँ विषयमा चर्चा गर्दैछन्? 9, 10, 11मा दिदीबहिनीहरूलाई पालो, पहिला राज्य भन्छ प्रेम, प्रेम मात्र होइन तर कसलाई प्रेम, आफ्नो भाइलाई, क्रिस्चियनले क्रिस्चियनलाई प्रेम गर्नुपर्छ, र के गर्नु हुँदैन, घृणा नगर त्यसरी त भनेको छैन, तर जसले घृणा गर्छ जसले प्रेम गर्छ आज्ञाको रूपमा भन्दा पनि यो लक्षणको रूपमा गुणहरूको रूपमा चाहिँ बताएको छ। तर कुरा के भने योभन्दा अगाडि चाहिँ आज्ञा भन्दै थियो, अनि त्यो कुन आज्ञा भनेर केही पनि बताउँदैन, खालि पुरानो नयाँ नयाँ पुरानो भन्छ होइन। अनि 9, 10, 11 आउँदाखेरि चाहिँ प्रेमको कुरा आउँछ र यो बताउँछ कि युहन्नाले 9, 10, 11 आफ्नो भाइलाई घृणा नगर्ने भन्ने बारेमा कुरा गर्दैछ, बरु आफ्नो भाइलाई चाहिँ प्रेम गर्नु भन्ने बारेमा बताउँदैछ। त्यसैले यो पुरानो नयाँ त्यसरी भनौँ न, पुरानो पनि नयाँ पनि आज्ञा चाहिँ के हो भने आफ्नो भाइलाई प्रेम गर्नु भन्ने आज्ञा रहेछ। अर्थात् परमेश्वरका अरू छोराछोरीहरूलाई हामीले प्रेम गर्नु भन्ने आज्ञा रहेछ, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ भन्ने आज्ञा रहेछ। वास्तवमा भन्यो भने युहन्नाले यो पुरानो नयाँ नयाँ पुरानो यो आज्ञा चाहिँ अरू ठाउँमा पनि उल्लेख गरेका छन्। पहिला चाहिँ यही 3 अध्यायको 11 पदमा हेर्नुहोस् त, 3 अध्यायको 11 पद यहाँ म पढ्छु। किनकि तिमीहरूले सुरुदेखि सुनेको समाचार यही हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। सुरुदेखिको वचन यही हो। अब युहन्नाको दोस्रो पत्रमा जाउँ त, दोस्रो पत्रमा, दोस्रो अध्याय नि कि युहन्नाको दोस्रो पत्रमा, अनि 5 पदमा हामी पढ्छौँ। अनि अब हे महिला, एकजना स्त्रीलाई यस सम्बोधन गर्दैछन्, अब हे महिला तिमीलाई एउटा नयाँ आज्ञा लेखे जस्तो होइन, तर सुरुदेखि हामीले पाएको त्यही कुरा लेखेर म तिमीहरूलाई विन्ती गर्दछु, हामी एकअर्कालाई प्रेम गरौँ। अब झन् स्पष्ट हुँदैछ, यो पुरानो नयाँ नयाँ पुरानो आज्ञा चाहिँ हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ भन्ने आज्ञा रहेछ। अनि यो कुरा चाहिँ युहन्ना 13 अध्यायमा उसले सुसमाचारको पुस्तकमा नि उसले गर्छन्। युहन्ना 13 अध्यायमा छ, अहिले चाहिँ अब अलिकति अगाडि नै जानु पर्यो। युहन्ना अध्याय 13 अनि 34 र 35 पदमा यहाँ चाहिँ प्रभु येशूले आफ्ना चेलाहरूसँग यसरी बोल्नुभएको कुरा युहन्नाले लेख्छ। युहन्ना 13:34-35 प्रभु येशूले भन्नुभयो, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु, तिमीहरूले एकअर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु उसरी नै तिमीहरूले पनि एकअर्कालाई प्रेम गर। 35 पद, तिमीहरूको आपसमा प्रेम छ भने यसैबाट सबैले तिमीहरू मेरा चेला रहेछौ भने थाहा पाउनेछ, है थाहा पाउनेछ। यही नै हो साँचो विश्वासी चिनिने गुण भनेर प्रभु येशूले पनि भन्नुभएको छ। अनि अब यो खण्डमा हामी फर्केर आउँछौँ प्रभुले हामी यहाँ समय सबै मिल्यो भने होइन, तर खालि के याद राख्नुहोस् भने यो 34 पदमा चाहिँ त्यो वाक्यांश, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु त्यसरी एकअर्कालाई प्रेम गर्न। त्यसैले यहाँ देख्छौँ एकअर्कालाई प्रेम गर्नु भन्ने आज्ञा चाहिँ ख्रिस्टको आज्ञा रहेछ। अनि यो नयाँ आज्ञा हो भनेर भन्ने त युहन्नाले सुरु गरेर रहेनछ, त्यो भन्न थालेको त प्रभु येशूले रहेछ नयाँ आज्ञा भनेर। अनि तर युहन्नाले यो पनि भन्छ, यो चाहिँ नयाँ नयाँ होइन पनि भन्छ, त्यो नयाँ हो तर नयाँ होइन भन्छ। अब त्यसैले अब प्रश्न गर्नुपर्छ, कुन अर्थमा यो एकअर्कालाई प्रेम गर भन्ने आज्ञा चाहिँ नयाँ होइन? यो अर्थमा कि यो चाहिँ पुरानो नियमको समयहरूमा पनि दिएको आज्ञा थियो, यो चाहिँ मूसाको समयमा पनि व्यवस्थामा पनि दिएको थियो। त्यसैले हामी चाहिँ पुरानो नियममा हेर्नु पर्यो। लेवी 19 अध्यायमा मसँग पल्टाउनु होला, उत्पत्ति प्रस्थान लेवी 19:17-18 पद लेवी 19:17-18 सन्दर्भ इजरायललाई दिएको नियमहरू हेर्दैछ। परमेश्वरको चुनिएको जन इजरायल, अब्राहम, इसहाक, याकुबबाट आएको इजरायल जाति, जसद्वारा परमेश्वरले यस संसारमा आफ्नो वचन बाइबल दिनुभयो र आफ्नो मुक्तिदाता पुत्रलाई पनि पठाउनु भयो। इजरायललाई कस्तो नियम दिनुभएको थियो?
उहिले
लेवी 19:17-18 पढ्नेछु,
तिमीले आफ्नो हृदयमा आफ्नो दाजुभाइलाई घृणा नगर्नु,
तिमीले निश्चय नै आफ्नो छिमेकीलाई हप्काउनु र उसको कारणले तिमीले पाप बोक्नु नपरोस्। 18 पद, तिमीले बदला नलिनु र आफ्ना जाति भाइहरूप्रति इबी नराख्नु, तर तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नु, म नै परम प्रभु हो। त्यसैले यहाँ स्पष्टै पाइन्छ कि इजरायलीहरूलाई चाहिँ एक अर्कालाई प्रेम गर्न भनिएको थियो, घृणा नगर्नु भनेको थियो। अनि अर्को इजरायलीले त्यहाँ केही बाटो बिराएको छ भने आँखा चिम्लेर होस् बाटो बिराओस् भनेर भन्नु हुँदैन, त्यो चाहिँ घृणा गर्नु हो, गएर उसलाई सुधार्नुपर्छ, उसलाई हप्काउनुपर्छ, त्यो प्रेम हो भनेको छ। अनि इबी नराख्नु भनेको चाहिँ भित्र मनमा रिस बोकी नराख्नु भनेको छ, तर आफैलाई चाहिँ प्रेम गर्नु भनेको छ। तर इजरायलीहरू इजरायलीहरू मात्र होइन, अरूहरूलाई त्यहाँ भनेको थियो कि जब कुनै परदेशी इजरायलको बिचमा बसोबास गर्न आउँछ उनीहरूलाई पनि त्यसरी नै प्रेम गर्नुपर्छ भनेर यहाँ अब 33 र 34 पदमा छ, लेवी 19:33 र 34। अनि कुनै परदेशी तिमीहरूको देशमा तिमीसँग बसोबासो गर्छ भने तिमीहरूले त्यसलाई थिचोमिचो नगर्नु, तर तिमीहरूसँग रहने त्यो परदेशी तिमीहरूका निम्ति तिमीहरूकै बिचमा जन्मेको मानिसै ठहरियोस्, अनि तिमीले त्यसलाई आफैलाई चाहिँ प्रेम गर्नु, किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी थियो, म नै परमप्रभु तिमीहरूको परमेश्वर हो। परमेश्वरले चाहिँ उनीहरूको बिचमा बस्ने परदेशीलाई पनि आफैलाई चाहिँ प्रेम गर्नुपर्छ भनेर इजरायलले सिकाउनु भयो। किन यस्तो आज्ञाहरू दिनुहुन्छ परमेश्वरले? किनभने पहिले हुन 4:8 लेखेको छ, परमेश्वर प्रेम हुनुहुन्छ, जो कोहीलाई पनि उहाँले सिकाउनुहुन्छ। त्यसैले यो नयाँ आज्ञा त होइन रहेछ, प्रभु येशूको समयमा मात्र दिएको आज्ञा त होइन रहेछ, यो त समयको हिसाबले चाहिँ यो हालसालैको आज्ञा त होइन रहेछ। त्यसैले नयाँ भन्नाले चाहिँ हालसालैको त्यो अर्थमा चाहिँ नयाँ होइन, है समयको अनुसार नयाँ होइन, समयअनुसार त यो पुरानै आज्ञा हो। त्यसैले अब हामीले प्रश्न सोध्नुपर्छ, त्यसपछि कुन अर्थमा चाहिँ यो नयाँ हो? नयाँ त नयाँ हो, प्रभु येशूले नै भन्नुभयो, समय अनुसार होइन, हालै दिएको नयाँ एउटा भर्खरै आएको एउटा होइन, यो पुरानै हो। तर यो नयाँ कुन अर्थमा भने कम्तीमा दुईवटा अर्थमा चाहिँ यो नयाँ आज्ञा हो भन्ने म तपाईँहरूलाई देखाउन चाहन्छु। पहिलो चाहिँ यो अर्थमा एकअर्कालाई प्रेम गर्नुपर्छ भन्ने आज्ञा नयाँ हो, किनभने ख्रिस्टले चाहिँ यो आज्ञालाई अरू सबै आज्ञाहरूलाई भन्दा पनि माथि राखेर जोड दिनुभयो, त्यसैले यो चाहिँ नयाँ हो। त्यो चाहिँ हामी मत्ती 22 पढ्छौँ, मत्ती 22। यो आज्ञा नयाँ हो यो अर्थमा कि यसलाई जोड दिएकोले, ख्रिस्टले नै यसलाई सबै आज्ञाहरूभन्दा जोड दिएकोले त्यो अर्थमा चाहिँ नयाँ हो। पुरानै आज्ञा जोड दिएपछि अलिकति ताजा भएको छ, एउटा नयाँ रूप लिएको छ। यहुदीहरूले चाहिँ आज्ञाहरू सबै गनेका थिए, पुरानो नियमको आज्ञाहरू गनेपछि उनीहरूले चाहिँ 613 आज्ञाहरू छन् भनेर भन्थे, पुरानो नियममा 613। तर प्रभुले भन्नुभयो सबैभन्दा ठुलो आज्ञा चाहिँ प्रेम हो, अनि यो चाहिँ मत्ती 22:36-40 हामी पढ्नेछौँ। 36-40 प्रभुलाई यस्तो प्रश्न गरिएको थियो, हे गुरु, व्यवस्थामा ठुलो आज्ञा कुन हो? 613 छ हाम्रो त, कुन चाहिँलाई ठुलो मान्ने भनेर चाहिँ प्रश्न गरेको थियो। येशूले तिनलाई भन्नुभयो, एकैछिनमा उहाँले जवाब दिनुभयो, तिमीले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले अनि आफ्नो सारा मनले प्रेम गर। यो चाहिँ पहिलो र ठुलो आज्ञा हो। अनि दोस्रो चाहिँ यही जस्तो छ, तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। त्यसपछि 40 पदमा उहाँले यस्तो भन्नुहुन्छ, सारा व्यवस्था र भविष्यवक्ताहरू यिनै दुई आज्ञाहरूमा आधारित छन्। उहाँले भन्नुहुन्छ सबै आज्ञाहरूको मुख्य सार नै प्रेम गर्नु हो। पहिलो चाहिँ परमेश्वरलाई प्रेम गर्नु हो। कसरी प्रेम गर्नु हो? सारा हृदयले, सारा प्राणले, पहिलो सबभन्दा बढी प्रेम उहाँलाई हामीले गर्नु यो आज्ञा हो। अनि यदि हामी त्यसरी उहाँलाई प्रेम गर्छौँ भने के हामी अरू ईश्वरहरू देवदेवीहरू मान्छौँ होला? मान्दैन, छँदा पनि छैन। यदि हामीले उहाँलाई आफ्नो सारा हृदयले मान्छौँ, के हामी एउटा मूर्तिलाई हामी पुज्छौँ होला? मान्दैन। कुनै मानिसलाई, पैसालाई, आफ्नो कुनै पनि योजनालाई उहाँलाई भन्दा हामीले बढी प्रेम गर्नु उहाँको आज्ञा हो। दोस्रो चाहिँ आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर, परमेश्वरप्रति र मानिसप्रति। पहिलो चाहिँ यो भयो, ख्रिस्टले यसलाई सबै आज्ञाहरूभन्दा यसलाई जोड दिनुभएको। दोस्रो चाहिँ किन यो कुन अर्थमा नयाँ आज्ञा हो भने, किनभने ख्रिस्टले यसको उदाहरण आफैमा दिनुभएको। ख्रिस्ट यो प्रेमको नमुना हुनुभएकोले यो नयाँ आज्ञा भयो। कहिले पनि यो प्रेम चाहिँ यसरी प्रकट भएको थिएन जसरी ख्रिस्टले प्रकट गर्नुभयो, जुन चाहिँ अघि हामीले हेरेको थियौँ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। हो, त्यो चाहिँ संसारले कहिले देखेको थिएन। कहिले पनि यो चाहिँ यसरी खुलस्त छर्लङ्ग पारिएको थिएन। तर अहिले चाहिँ हामीले यो प्रेम देख्न सक्छौँ। ख्रिस्टले हाम्रो निम्ति जे गरिदिनु भयो त्यो कुरालाई जब हामी हेर्छौँ, तब हामी चाहिँ यो प्रेमलाई चाहिँ नयाँ देख्छौँ। प्रश्न उठ्छ, कसरी ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो? यसको जवाब त सरल छ, उहाँले आफ्नै प्राण हाम्रो निम्ति क्रुसमा अर्पण गर्नुभयो। हाम्रो पापहरूको लागि बलि हुन तिर्नलाई उहाँ क्रुसमा मर्नुभयो। यसरी नै उहाँको प्रेम चाहिँ प्रकट भएको छ। यो चाहिँ एउटा बलिदान रूपी प्रेम थियो, प्रियहरू हो। एउटा आमा छ, बच्चा छ, सोच्नुहोस्, दुइटै भोकाएको छन्। अनि एकजना मान्छे आउँछ त्यहाँ, उसँग चाहिँ भर्खरै किनेको पाउरोटीको यत्रो पाउरोटी रहेछ, अनि उसलाई दयाल लागेर चाहिँ उसले एउटा एक स्लाइस के भन्छ, एक टुक्रा रोटी लिएर चाहिँ ल खाओ भनेर चाहिँ दिन्छ। तर अब एउटा रोटी दुईजनालाई खास पुग्दैन, त्यसैले त्यो आमाले चाहिँ बरु पुरै रोटी चाहिँ आफ्नो बच्चालाई दिन्छ, खाऊ बाबु भन्दै। अनि आमा चाहिँ खाली पेट राति सुत्न जान्छ। त्यो चाहिँ एउटा बलिदान हो। त्यो मान्छेले त्यो रोटीबाट एउटा टुक्रा दिनु चाहिँ बलिदान होइन, त्यो चाहिँ एउटा चन्दा दिएको, एउटा टुक्रा रोटी दियो। तर आमाले त्यो पुरै रोटी आफ्नो बच्चालाई दियो, त्यो चाहिँ बलिदान। ख्रिस्टको कुरा अब गरौँ, उहाँले चाहिँ आफ्नो शरीर दिनुभयो अनि आफ्नो रगत दिनुभयो। उहाँ हाम्रो निम्ति तोडिएको शरीर बन्नुभयो जब उहाँ चाहिँ आफ्नै पापरहित शरीरमा हाम्रो पापहरू क्रुसमाथि बोक्नुभयो, अनि हाम्रो ठाउँमा उहाँले सजाय भोग्नुभयो, अनि हाम्रो निम्ति पापको बलि बन्नुभयो। अनि त्यस बखत उहाँले आफ्नो बहुमूल्य रगत आफ्नो शरीरबाट त्यसको धारा बगाउनु भयो, अनि यसरी हाम्रो पापहरूको सबै मूल्य उहाँले तिरिदिनु भयो, चुक्ता गरिदिनु भयो, ताकि हामीले चाहिँ पापहरूको क्षमा पाउन सकौँ। अनि ख्रिस्टमा विश्वास गर्नु भनेको चाहिँ उहाँलाई लिनु हो। जब हामी ख्रिस्टलाई लिन्छौँ, हामीले चाहिँ उहाँले मेरो लागि यस्तो गरिदिनु भयो भन्ने कुरालाई चाहिँ हाम्रो आफ्नै निम्ति चाहिँ हामीले ग्रहण गरिरहेको हुन्छौँ। प्रभु भोजमा जस्तो कि हामी अर्को हप्ता गर्नेवाला छौँ प्रभुको इच्छामा, हामीले यो कुरा प्रकट गरिरहेका छौँ। जब त्यो रोटीबाट लिन्छौँ, त्यो तोडिएको एउटा टुक्रा रोटीबाट हामी लिन्छौँ, हामीले प्रभु येशूलाई यसरी हामीले पाएको, उहाँ तोडियो हाम्रो लागि यसरी बलिदान हुनुभएको व्यक्तिलाई चाहिँ हामीले विश्वास गरेको भन्ने कुरा चाहिँ हामीले प्रकट गरिरहेका छौँ। जब त्यो कचौरोबाट पिउँछौँ, हामीले चाहिँ त्यो देखाइरहेका छौँ कि उहाँले मेरो पापहरूको ऋण तिर्नको लागि चाहिँ उहाँले दाम तिर्दिनु भयो, मेरो छुटकारा र मुक्तिको दाम उहाँले तिर्दिनु भयो भन्ने कुरालाई चाहिँ हामीले लिएका छौँ, विश्वास गरेका छौँ भन्ने कुरा हामीले प्रकट गरिरहेका छौँ। अनि हामीले चाहिँ यो हामीले देखाउँदैछौँ कि हामीले मुक्ति यसरी पायौँ, उहाँको शरीर, उहाँको रगत, यो ज्यादै बहुमूल्य, ज्यादै महँगो बलिदानद्वारा आफ्नै आफैलाई उहाँले बलि चढाएर मलाई किन्नु भयो भनेर चाहिँ हामीले स्वीकार गर्दैछौँ। त्यसरी उहाँले मलाई प्रेम गर्नुभयो भनेर भन्नुहुन्छ। त्यसैले यो नयाँ हो, जसरी मैले तिमीहरूलाई प्रेम गरेँ त्यसरी नै एकअर्कालाई प्रेम गर, यो त नयाँ आज्ञा हो। एकअर्कालाई प्रेम गर त भनिएको थियो, तर जसरी मैले प्रेम गरेँ त्यसरी गर, त्यसरी त कहिले पनि भनेको थिएन, त्यो चाहिँ नयाँ हो। यसरी कहिले पनि पुरानो नियममा सिकाइएको थिएन, त्यसैले यो आज्ञा नयाँ चाहिँ गुणात्मक एउटा यसको गुणमा छ। समय अनुसार त पुरानै आज्ञा एकअर्कालाई प्रेम गर्नुपर्छ, तर यो अर्कै ताजा यसको अर्थ बोकेको छ, किनभने ख्रिस्टले कलवरी क्रुसमा गर्नुभएको बलिदान पूर्ण प्रेमको कारणले। त्यसैले यो नयाँ आज्ञा चाहिँ यो हो कि हामीले एकअर्कालाई ख्रिस्टले हामीलाई प्रेम गरे जस्तै गर्नुपर्छ भन्ने। अनि एक अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा चाहिँ नयाँ नियममा धेरै पटक दोहोऱ्याइएको छ। केही पटक हामी हेरौँ, यूहन्ना 15 अध्यायमा हामी जाउँ। यूहन्ना 15 अनि 9 पदमा, जसरी पिताले मलाई प्रेम गर्नुभएको छ त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहिरह। देख्नु भयो, तिमीहरू प्रेममा रहिरह मात्र भन्नुभयो, मेरो प्रेममा रहिरह, नयाँ पक्को हिंस। त्यसपछि 15:12 जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु त्यसरी नै तिमीहरूले एकअर्कालाई प्रेम गर, यो मेरो आज्ञा हो, यो मेरो आज्ञा हो, यो नै आज्ञा हो। 17 म तिमीहरूलाई यी कुराहरूको आज्ञा गर्दछु, तिमीहरू एकअर्कालाई प्रेम गर। पावलले पनि यो कुरा सिकाए, 1 Thessalonians 4:9 हामी पल्टौँ। पावल प्रेरितले पनि यो कुरा सिकाएको हामी पढौँ, 1 Thessalonians 4:9 लेख्छन्, तर भाइको प्रेमको विषयमा मैले तिमीहरूलाई लेख्नु तिमीहरूलाई खाँचो छैन, किनकि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ भने तिमीहरू आफैले परमेश्वरद्वारा शिक्षा पाएका छौ। अर्थात् एकअर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा त परमेश्वरले स्वयं सिकाउनु भएको छ। अर्थात् यो एकअर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा चाहिँ एउटा नयाँ जन्मेको क्रिस्चियनले चाहिँ त्यत्तिकै थाहा हुने कुरा रहेछ, त्यत्तिकै भन्दा परमेश्वरले सिकाउनु भएको थियो। प्रार्थना जस्तो जब एउटा व्यक्तिले प्रभु येशूलाई लिन्छ, पहिलो पटक उसले विश्वास गर्छ हृदयदेखि मुक्तिदाताको रूपमा, तब ऊ तुरुन्तै गर्न थाल्छ। कसैले उसलाई खचखचाइरहनु पर्दैन, ए प्रार्थना गर्न भन्ने। अनि त्यस्तै हो, एक अर्कालाई प्रेम गर्ने कुरा पनि
त्यो जन्मसहित आउँछ, जन्मसिद्ध गुण है। पावलले मात्र होइन, पत्रुसले पनि यो कुरा सिकाए। पहिलो पत्रुस एकको बाइसमा, पहिलो पत्रुस एकको बाइसमा, यो प्रेरितहरूको शिक्षा, विभिन्न प्रेरितहरूको हातबाट लेखेको कुरा पढ्दैछौँ। पहिलो पत्रुस एकको बाइसमा पत्रुसले लेख्छन्, भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि आत्माद्वारा सत्यता पालन गरेर तिमीहरूले आफ्ना मनहरूलाई शुद्ध पारेका छौ, यसै कारण एक अर्कालाई सोखो हृदयले गहिरो प्रेम गर। हेर्नु यहाँ तिनवटा कुराहरू देख्छौँ, यो एक अर्कालाई प्रेम गर्नेको सवालमा। एक चाहिँ त्यो चाहिँ निष्कपट प्रेम होस् भन्ने छ। निष्कपट भन्ने शब्दको माने चाहिँ कपट रहित, देखावटी होइन। अनि यो कुरा चाहिँ बारम्बार भनेको छ, प्रेम निष्कपट रहोस्। रोमी 12:9 पनि छ, पहिलो चाहिँ निष्कपट है। अनि दोस्रो कुरा यो चाहिँ चोखो हृदय बाटोको प्रेम भनेको छ, अर्थात् एउटा सफा हृदय बाटोको प्रेम, प्रभुको रगतले धोइएको र उहाँसित खुल्ला भएको, आफ्नो पापहरू स्वीकार गरेको हृदय बाटो प्रेम। अनि तेस्रो कुरा चाहिँ गहिरो प्रेम गर पनि भनेको छ, यसको माने चाहिँ एकदमै अठोट साथ प्रेम गर्ने कुरा। यो चाहिँ हामी बसी पनि हेर्नेछौँ, अस्ति पनि भनेको थिएँ मैले, यो भावनात्मक मात्र होइन, नम्बर एक चाहिँ भावना होइन प्रेम, नम्बर एक चाहिँ अठोट हो, एउटा निर्णय हो, परमेश्वरले हामीप्रति एउटा निर्णय गर्नुभयो, हामीलाई बचाउनुभयो, आफ्नो पुत्रलाई दिनुभयो, अनि हामीले पनि एकअर्कालाई त्यसरी अठोट छ गहिरो प्रेम गर्नुपर्छ भन्ने छ। अब प्रश्न एउटा के छ भने, किन सबै थुप्रो 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 आज्ञा मध्येमा चाहिँ एउटा आज्ञालाई यति माथि उचालिएको, अनि यसको कारण बुझ्नलाई खास गाह्रो छैन। रोमी 13:10 हामी त्यो हेर्नेछौँ, रोमी 13:10 नभई पनि त्यसको अलिकति छनक त हामीले पाइसक्यौँ, तर अझ राम्रोसँग हेरौँ। रोमी 13:8-10 किन सबै आज्ञाहरू बिचबाट एउटा आज्ञालाई चाहिँ यसरी फोकस गरिएको, एक अर्कालाई प्रेम गर, मेरो नयाँ आज्ञा, अनि यही यही नै क्रिस्चियनको चिनारी हो भनेको छ। रोमी 13:8-10 पावल भन्छन्, एक अर्कालाई प्रेम गर्नुबाहेक कुनै पनि कुरामा कसैको ऋणी नहो, अर्थात् प्रेमको ऋण चाहिँ हामीलाई सधैँ लागिरहेको छ। अरू ऋणहरू सब हामीले चुक्ता गरे पनि प्रेम भन्ने ऋण तिरेर सकिँदैन। उसलाई मैले गर्नुपर्ने प्रेम सबै गरिसकेँ सिद्धि होला भन्ने कहिले दिन आउँदैन। यहाँ भने छ, यो चाहिँ हामीलाई सदा रहिरहेको ऋण हो, किनभने प्रभुको आज्ञा हो। किनकि जसले अर्कोलाई प्रेम गर्दछ उसैले व्यवस्था पुरा गरेको छ। नौपद, किनकि व्यभिचार नगर्नु, हत्या नगर्नु, चोरी नगर्नु, झुटो गवाही नदिनु, लोभ नगर्नु भन्ने आज्ञा र अरू कुनै आज्ञा छ भने ती सबैको सार यही कुरामा, अर्थात् तिमीले आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर्नु भन्ने कुरामा पाइन्छ। प्रेमले आफ्नो छिमेकीको कुनै खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पुरा गर्नु हो। प्रेम भन्ने गर्नु भन्ने आज्ञा पालन गर्दा हामीले सबै आज्ञाहरू पालन गर्नुपर्छ भने त्यसैले रहेछ। किनभने यदि हामी जसलाई हामी प्रेम गर्छौँ उसबाट हामी चोर्दैनौँ, जसलाई हामी प्रेम गर्छौँ उसँग हामी झुट बोल्दैनौँ, जसलाई हामी प्रेम गर्छौँ उसलाई हामी ठग्दैनौँ। त्यसैले प्रेम गर्नु नै सबै व्यवस्था पुरा गर्नु। अब फर्केर जाउँ पहिले यूहन्ना दुई अध्यायमा पुरानो तर नयाँ हामीले हेऱ्यौँ अन्त आठ पदमा अर्को वाक्यांश अब हेर्न चाहन्छ पहिलो न दुईको आठमा जहाँ चाहिँ यसो लेखेको छ फेरि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दछु अनि त्यसपछिको कुरालाई ध्यान दिनुहोस् त यहाँ भनेको छ जुन कुरा चाहिँ भनेको यो नयाँ आज्ञा छ त्यसको कुरा चाहिँ उहाँमा र तिमीहरूमा साँचो ठहरिन्छ यो भनेको के हो उहाँमा साँचो ठहरिन्छ अब यो नयाँ आज्ञा चाहिँ ख्रिस्टको जीवनमा चाहिँ वास्तविकता थियो साँचो ठहरिएको उहाँले हामीलाई अन्तसम्म प्रेम गर्नुभयो आफैलाई अर्पण गर्नुभयो अघि हामीले भनिहाल्यौँ अब जब एउटा व्यक्तिले नयाँ जन्म पाउँछ ऊ नयाँ गरी जन्मिन्छ प्रभु यीशुमा विश्वास गरेर ऊ चाहिँ अब परमेश्वरको सन्तान बन्छ अनि उसमा पनि यो आज्ञा साँचो ठहरिन्छ भने यही भनेको छ यहाँ अर्थात् यो चाहिँ ऊ साँचो गरी नयाँ जन्मेको हो भन्ने कुरालाई प्रकट गर्ने चिन्ह हो भने कि उसले आफ्नो दाजुभाइलाई प्रेम गर्छ उसले चाहिँ ख्रिस्टकै स्वरूप धारण गरेको छ सिद्ध रूपमा त होइन तर यतिसम्म कि त्यो देख्न सकिन्छ ऊ चाहिँ ख्रिस्टको हो यो चाहिँ ख्रिस्टले जस्तो उसले प्रेम गर्दैछ भन्ने कुरा अनि त्यसपछि आठ पदमा लास्ट पार्टमा चाहिँ अन्तिम भागमा चाहिँ के भनेछ किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अहिले चम्किँदैछ किनभने साँचो परमेश्वरको एउटा सन्तान भइसकेको व्यक्ति चाहिँ अब उसो चाहिँ अन्धकारमा छैन ऊ आफै पनि अन्धकार छैन अब ऊ बितेको समयमा अन्धकार थियो तर अब चाहिँ प्रभुमा ऊ ज्योति हो अनि साँचो ज्योति चम्किँदैछ अनि साँचो ज्योति त प्रभु येशु हो प्रभु येशुले नै भन्नुभयो संसारको ज्योति म नै हो जसले मलाई पछ्याउँछ ऊ अन्धकारमा हिँड्ने छैन तर उसले जीवनको ज्योति पाउँछ त्यसैले अब नौदेखि एघारको विषय चाहिँ अब यहाँ जोडिन्छ त्यसैले हामी नौदेखि एघारमा हेर्न पाला नौ पदमा जसले म ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ त्यो अहिलेसम्म पनि अन्धकार नै छ हेर्नुहोस् यहाँ जसले म ज्योतिमा छु भन्छ त्यो भन्छ भन्ने शब्द है मुखले चाहिँ भनिरहेछ म ज्योतिमा छु म क्रिस्चियन हो हो म पनि हुँ म विश्वासी हुँ भन्दैछ उसले तर उसले भनाइमा मात्र छ उसको बोलीमा मात्र छ किनभने भाइलाई चाहिँ घृणा गरिरहन्छ फेरि अनि जुन यो गर्छ भन्ने शब्द छ नि तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ त्यो गर्छ भन्ने शब्द चाहिँ यो चाहिँ गरिरहन्छ भन्ने अर्थ लाग्छ यो चाहिँ ग्रिक भाषामा लेखिएको हो अनि यो चाहिँ वर्तमान कालको क्रियापद प्रयोग भएको छ व्याकरण जान्नेहरूलाई त्यसले चाहिँ के अर्थ दियो होला अरूलाई चाहिँ अन्य भाषा जस्तो लाग्ला वर्तमानकालिक क्रियापद अर्थात् त्यसको माने चाहिँ ग्रिक भाषाको वर्तमान काल प्रेजेन्ट टेन्स भनेको चाहिँ निरन्तर आदत रूपी अभ्यासलाई चाहिँ जहिले पनि वर्तमान काल प्रयोग हुन्छ घृणा गर्छ भनेको एकचोटि उसले चाहिँ रिसाएर आफ्नो भाइसँग कुरा गर्यो त्यसरी भनेको होइन तर यो चाहिँ आदत स्वरूप उसको निरन्तर उसको आदत स्वरूप नै उसले चाहिँ घृणा गर्छ हो तर मुखले चाहिँ उसले के भन्छ म चाहिँ क्रिस्चियन हुँ विश्वासी हुँ उसले चाहिँ ठिक ठिक गीतहरू गाउन सक्छ मलाई याद छ हामी पालोमा हुँदाखेरि चाहिँ हामी जुन घरमा बसिरहेको थियौँ भाडामा नि एकजना थियो त्यो गाउँमा हामी सुरुसुरु बस्दाखेरि त्यो गाउँको एकजना व्यक्ति चाहिँ बारीतिर जाँदाखेरि चाहिँ ठ्याक्कै हाम्रो घरतिर आउँदाखेरि चाहिँ एउटा भजन सुनाउँदै जान्थ्यो उसले म पनि विश्वासी है भनेर सुनाएको हो कि खै ठ्याक्कै हाम्रो घरतिर आउँदाखेरि चाहिँ त्यसो गर्ने गर्थ्यो अनौठो लाग्थ्यो। अनि अर्को एकजना याद छ जो चाहिँ के अरे अर्को चर्चबाट आएको थियो अनि केही विश्वासीहरूको बिच आउँदाखेरि उसले भजन उसको मोबाइल बालेर चाहिँ एउटा ट्युन एउटा क्रिस्चियन ट्युन बाल्न थालेको छ। मानो म पनि क्रिस्चियन हो है तपाईँलाई थाहा होस् उसले भनिरहेछ यो त भन्ने कुरा हो है। त्यसैले वास्तवमा हामी होसियार हुनुपर्छ हाम्रो हामी गाएर हामीले केही भनेर चाहिँ म क्रिस्चियन हुँ भनेर देखाउन खोज्नु चाहिँ त्यो एकदम कपटी हुनसक्छ होसियार हुनुहोस् अथवा ठिक शब्दहरू प्रयोग गरेर त्यहीँ एकजना बाबु पनि थियो अब हुन त उसलाई के दोष लगाउँ ऊ केही समय आमासँग चर्चमा आएको थियो अनि उसले जयमसी भन्न सिक्यो जयमसी भने के पनि थाहा छैन मलाई तर जयमसी भन्न सिक्यो अनि जब जब हामीलाई भेट्नु थियो जयमसी अङ्कल जयमसी आन्टी भन्थ्यो अनि एक दिन चाहिँ मेरो श्रीमतीले भन्यो उसलाई बाबु जयमसी नभन ल तिमीलाई थाहा पनि छैन त्यो भनेको थियो जयमसी नभन अनि कतिले चाहिँ ठिक खालको प्रार्थना गरेर पनि म क्रिस्चियन हुँ भनेर देखाउन खोज्छन् तर धेरै जस्तो व्यक्तिहरूले चाहिँ खालि उनीहरूले त्यो शब्दहरू सिकेर मात्र सिको गरेर मात्र प्रार्थना गरिरहेको हुन्छन् र साँच्चै नै परमेश्वरसँग कुरा गरिरहेको हुँदैन उनीहरू सो साँच्चै नै पितासँग सम्बन्ध छैन। अनि एकजना बहिनी थियो उसको पनि त्यस्तै आदत थियो अर्को चर्चमा जाने गर्थ्यो अनि हामीलाई भेट्न आएको थियो नि अनि के भन्यो भने हामीलाई तपाईँहरूसँग प्रार्थना गर्दा मलाई प्रार्थनै गर्न आउँदैन त्यो हुँदा त भर्र आउँछ मलाई तर तपाईँहरूसँग प्रार्थना गर्दा प्रार्थनै गर्न आउँदैन के भयो त वास्तवमा बिचरा उहाँको समस्या के थियो भने उहाँले खास सिको गरेरको प्रार्थना मात्र थियो उहाँ साँच्चै परमेश्वरसँग सम्बन्ध भएर उहाँसँग कुरा गर्ने व्यक्ति थिएन अनि हामी उहाँसँग कुरा गरेर जस्तो प्रार्थना गर्दाखेरि मलाई अनौठो लाग्थ्यो। त्यसैले होसियार हुनुहोस् आफैलाई चाहिँ म आत्मिक छु भन्ने पार्ने खालको गरेर आफै धोकामा पर्नु जस्तो ठुलो धोका कुनै छैन। एउटा साँचो क्रिस्चियन कसरी चिनिन्छ भने उसले भनेर होइन तर उसको आफ्नो दाजुभाइहरूलाई प्रेम गरेर त्यही नै भन्नुभयो मेरो नयाँ आज्ञा यही नै हो यहुन्नाले यही भने पावलले यही भने पत्रुसले यही भने नयाँ नियमभरि यही नै छ। हामीले चाहिँ बाहिरी विभिन्न कुराहरूले चाहिँ अरूलाई छाप पार्नलाई म पनि हुने भनेर देखाउन खोज्नु पर्दैन। अब प्रश्न उठ्छ यो नौ पदमा कसको कुरा गरेको यो यो पनि मैले अध्ययनमा सोचिरहेको थिएँ नौ पदमा जसले भनेको यो कसले भनेको जसले म ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ त्यो अहिलेसम्म पनि अन्धकारमै छ। फेरि दस पदमा जसले भनेछ आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र उसमा ठेक लाग्ने कुरा हुँदैन अनि एघार पद सरी नौ अनि एघार तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा छ। यसो सुन्दाखेरि चाहिँ अब आफ्नो भाइ तिन पटक भनेछ यहाँ विश्वासी त होला नि भाइहरू पनि विश्वासी त्यस्तो जस्तो लाग्छ तर जहिले पनि हामीले चाहिँ तुलना गर्नुपर्छ है जस्तो यही पुस्तकको तिन अध्यायमा जाउँ त अनि त्यहाँ हेऱ्यो भने चाहिँ हामीले छर्लङ हुन्छ खासमा यो विश्वासी कुरा गरेको हो कि नामधारीको कुरा गरेको यो साँचो विश्वासी हो कि यो नाम मात्रको विश्वासी हो। यो चाहिँ तिन अध्यायको चौध पदमा हामी लेख्छौँ यहाँ लेखेको छ तिन अध्यायको चौध पद हामी जान्दछौँ हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ किनभने हामी भाइहरूलाई प्रेम गर्छौँ जसले अब त्यही आउँछ फेरि आफ्नो भाइलाई घृणा के अरे जसले आफ्नो भाइलाई प्रेम गर्दैन फेरि है त्यो गर्दैन भन्ने चाहिँ वर्तमान कालिक प्रेजेन्टेन्स होइन यो चाहिँ आदत रूपी निरन्तर जसले आफ्नो भाइलाई प्रेम गरिरहँदैन त्यो भन्न खोजेको जसले आफ्नो भाइलाई प्रेम गरिरहँदैन त्यो मृत्युमा रहिरहन्छ। पन्ध्र पद अब त स्पष्ट हुन थाल्यो मृत्युमा रहिरहेको त विश्वासी हो त। पन्ध्र पद हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो अनि तिमीहरू जान्दछौ कुनै पनि हत्यारासित त्यसभित्र रहिरहने अनन्त जीवन छैन त्यो त विश्वासी होइन भन्दैछ उसँग अनन्त जीवन छैन ऊ अन्धकारमा छ त्यो मृत्युमा छ के त्यसको माने चाहिँ त्यसो भए मैले कुनै बेला यसो मैले होइन मेरो आफ्नो कमजोरीले मेरो म शरीरमा हेरिरहेको बेला म कसैलाई एउटा विश्वासीलाई घृणा गर्न पुगेँ अनि म चाहिँ अब म मुक्ति नपाएको व्यक्ति हुँ त? त्यसो हुँदो हो त कोही पनि मुक्ति पाउने थिएन, कोही पनि विश्वासी होइन भन्नु पर्थ्यो, किनभने कोही कसैको प्रेम पनि सिद्ध छैन, कोही छ त? भेट्नु भएको छैन, मलाई पनि भेटाइदिनुहोस् है, भेट्न चाहन्छु म। यहुन्नाले आफैले पनि, यहुन्ना आफै पनि मुक्ति नपाएको व्यक्ति हुन्थ्यो, किनभने उसले पनि एकचोटि त प्रभु यिनीहरूमाथि आगो बनाउँछौँ, उनीहरूले त नाश पार्न तयार थियो, उसलाई ती रिस उठेको थियो, अनि प्रभुले भन्नु तिमी चाहिँ कस्तो खालको आत्माको मान्छे, म त नाश गर्न आएको न बचाउन आएको हो, अनि उनीहरूलाई एउटा नाम पनि देऊ, तिमीहरू त गर्जनको पुत्र रहेछ, गर्जन रिस। पत्रुस पनि मुक्ति नपाएको व्यक्ति हुन्थ्यो यदि चाहिँ कुनै वखत हामीले प्रेम गर्न चुक्दा, घृणा गर्दा हामी मुक्ति नपाएको व्यक्ति हुने हो भने चाहिँ पत्रुस पनि मुक्ति नपाएको व्यक्ति हुन्थ्यो, किनभने उसले त एक दिन मल्खुसको टाउकै काट्नलाई चाहिँ आफ्नो तरवारले प्रहार गरेको थियो, खालि उसको निशाना सुकेर चाहिँ कान मात्र काटेको थियो, मार्नलाई हो अलिअलि, कान काट्न त खोजेको थिएन नि उसले, मान्छे मार्न खोजेको थियो। दाउद आफै पनि मुक्ति नपाएको व्यक्ति हुन्थ्यो यदि त्यसो हुँदो त, किनभने उसले चाहिँ उरिया मारियोस् भनेर उसले चाहिँ त्यस्तोको लागि बन्दोबस्त गरे। तर हामीलाई थाहा छ यहुन्ना मुक्ति पाएका व्यक्ति हुन्, विश्वासी हुन्, पत्रुस विश्वासी हुन्, दाउद पनि उद्धार पाएकै व्यक्ति हुन्। त्यसैले चाबी चाहिँ के हुन्छ भने त्यो व्याकरण, त्यो वर्तमानकालिक क्रियापद अर्थात् प्रेजेन्ट टेन्स, ग्रिकमा प्रेजेन्ट टेन्स वर्तमानकालिक त्यो भन्न खोजेको चाहिँ तपाईँलाई म सजिलो बनाऊँ ल, के भन्दैछु जस्तो हुन्छ भन्दाखेरि पनि मैले भात खाएँ, त्यसलाई भूतकाल भन्छ, त्यो भइसक्यो, भात खाएँ मैले, अब म भात खाँदैछु भन्यो भने चाहिँ म अहिले पनि खाइरहेछु, अघि पनि खाइरहेको थिएँ, अझ पनि खाइरहेको छु, होइन फोनमा कुरा म भात खाँदैछु है, खाएँ त भन्दा मैले भात खाएँ भन्दै खानु त भएन, खाइसकेँ होइन म भात खाँदैछु, त्यसैले त्यो क्रियापद फरक फरक छ, म भात खानेछु भनेको त मैले खाएको छु तर पछि खानेछु, त्यसैले हिजो आज भोलि जस्तै, अनि यहाँ चाहिँ वर्तमान हो, अनि वर्तमानमा एकचोटि पनि होइन, त्यो एउटा विशेषता छ ग्रिकको प्रेजेन्टेसनमा चाहिँ, यो एकचोटि अहिले होइन कि यो चाहिँ निरन्तर के जस्तो भने एउटा थोप्ला छ, अनि थोप्लाबाट चाहिँ एउटा लाइन निस्केको 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 गरिरहन्छ 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 है, जसले आफ्नो भाइलाई प्रेम गरिरहन्छ गरिरहन्छ, ऊ साँचो विषय, जसले आफ्नो भाइलाई घृणा गरिरहन्छ 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 गरिरहन्छ, ऊ विश्वास गर्छ, जसले आफ्नो भाइलाई प्रेम गर्दैन गरिरहँदैन 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 गर्दैन त्यसो भन्न खोजेको, ऊ चाहिँ अन्धकारमा छ। त्यो कुरालाई चाहिँ ख्याल गर्नुभयो भने पहिलो हुन पर्दा तपाईँ अलमलमा पर्नुहुन्न, किनभने अरू पदहरू पनि यस्तो आउनेछन् पछि हामी अध्ययन गर्नेछौँ। त्यसैले अब हेरौँ पहिले हुन दुर्ध्या चाहिँ यो लेखेको छ दस र एघार पद, जसले आफ्नो भाइलाई प्रेम गर्छ अर्थात् प्रेम गरिरहन्छ, कहिले कहिले चुक्न सक्छ, सिद्ध भनेको होइन, तर उसको आदत रूपमा चाहिँ ऊ प्रेम गरिरहन्छ, जस्तो कि हामी भन्छ नि तिमी चर्च जान्छौ भने म जान्छु, तर कहिले काहीँ छुट्छ, तर एक दुईचोटि बिरामी हुँदा केही हुँदा छुट्ला, तर ऊ सामान्य रूपमा गइरहन्छ, त्यस्तो खालको माया होइन, बुझ्नुभयो अब तपाईँले, धेरै भनिरहनु पर्दैन होला सरमा, जसले आफ्नो भाइलाई प्रेम गरिरहन्छ ऊ ज्योतिमा रहन्छ, रोसमा ठेस लाग्ने कुनै कारण हुँदैन, तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा छ अनि अन्धकारमा हिँड्छ, र आफू कहाँ जाँदैछ त्यो जान्दैन, किनभने अन्धकारले त्यसका आँखालाई अन्ध पारिदिएको छ। अब अहिले चाहिँ त्यो अध्ययन गर्न खोजेँ मैले समय पुग्दैन, त्यसैले अरू क्लासमा यो छुन पर्छु म। त्यसैले के तपाईँ विश्वासी हुनुहुन्छ, के तपाईँले आफ्नो जीवनमा चाहिँ यो परिवर्तन देख्नुभयो, जुन तपाईँमा पहिला थिएन कि परमेश्वरको अनुसन्तानहरूप्रतिको एउटा विशेष प्रेम, त्यही थिएन तर अब छ, रहिरहन्छ। के तपाईँले आफ्नो जीवनमा त्यो पाउनु भएको छ? परमेश्वरको सन्तानहरूलाई प्रेम गर्नु चाहिँ एउटा विश्वासीको चाहिँ चिन्ह हो। भिन्नता यहीमा छ, जो परमेश्वरको सन्तान होइन उसले चाहिँ संसारलाई प्रेम गर्छ। त्यो आउँदैछ हाम्रो 15-16 इत्यादि पद दुईटामध्ये एउटा कि परमेश्वरको सन्तानप्रति हाम्रो चाहिँ विशेष प्रेम छ कि त संसारप्रति हाम्रो विशेष प्रेम छ। तपाईँ कुन चाहिँ हुनुहुन्छ? धोकामा नपर्नु होइन, म त दुइटै है, मलाई त चर्च पनि एकदम मनपर्छ है, तर मलाई संसार पनि एकदम मनपर्छ। त्यसपछि तपाईँ संसारकै हो है, तपाईँ खालि एउटा बाहिरी रूपमा मात्र एउटा क्रिस्चियन बन्नुभएको छ बाइबल अनुसार त्यही नै। त्यसैले यो जाँच हेऱ्यौँ है, साँचो विश्वासी म उहाँमा छु, उहाँलाई चिन्दा रहेछ भने कसरी थाहा पाउँछ? किनभने हामीले एकअर्कालाई प्रेम गर्छ। यो नयाँ आज्ञा हो किनभने ख्रिस्टले यसलाई जोड दिनुभयो, अनि यो नयाँ आज्ञा हो किनभने ख्रिस्टले आफ्नो जीवनबाट यो देखाउनु भयो।